بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على رسوله الكريم وعلى آله وأصحابه أجمعين، أما بعد. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا لا تسألوا عن أشياء إن تبد لكم تسؤكم وإن تسألوا عنها حين ينزل القرآن تبد لكم عفى الله عنها والله غفور حليم. قد سألها قوم من قبلكم ثم أصبحوا بها كافرين. ما جعل الله من بحيرة ولا سائبة ولا بصيلة ولا حام، ولكن الذين كفروا يفترون على الله الكذب وأكثرهم لا يعقلون. یہ سورہ مائدہ کی دو آیتیں ہیں جو میں نے ابھی تلاوت کی ہیں، تین آیتیں ہیں جو میں نے ابھی تلاوت کی ہیں. ان کا ترجمہ یہ ہے: اے ایمان والو، ایسی چیزوں کے بارے میں سوالات نہ کیا کرو جو اگر تم پر ظاہر کر دی جائیں تو تمہیں ناگوار ہوں، اور اگر تم ان کے بارے میں ایسے وقت سوالات کرو گے جب قرآن نازل کیا جا رہا ہو تو وہ تم پر ظاہر کر دی جائیں گی. البتہ اللہ نے پچھلی باتیں معاف کر دی ہیں، اور اللہ بہت بخشنے والا بڑا بردبار ہے. تم سے پہلے ایک قوم نے اس قسم کے سوالات کیے تھے، پھر ان سے منکر ہو گئے. اللہ نے کسی جانور کو نہ بحیرہ بنانا طے کیا ہے، نہ سائبہ، نہ وسیلہ، اور نہ حامی، لیکن جن لوگوں نے کفر اپنایا ہوا ہے وہ اللہ پر جھوٹ باندھتے ہیں، اور ان میں سے اکثر لوگوں کو صحیح سمجھ نہیں ہے. ان آیات کریمہ میں اللہ تبارک و تعالی نے مسلمانوں کو ایک اہم نصیحت فرمائی ہے، اور وہ یہ کہ تم نبی کریم صلی اللہ علیہ وسلم سے فضول قسم کے سوالات نہ کیا کرو. اس کا تعلق پچھلی آیتوں سے یہ ہے کہ اللہ تبارک و تعالی نے اس میں یہ فرمایا تھا کہ گندی اور ناپاک چیزیں اور ستھری چیزیں برابر نہیں ہوتی، چاہے گندی چیزوں کا رواج بہت زیادہ ہو چکا ہو، لہذا تقوی اختیار کرو. تو اب یہاں یہ کہا جا رہا ہے کہ جو چیزیں گندی ہیں ان کی تفصیل خود قرآن کریم نے بیان فرما دی ہے. گندی ہونے سے مراد یہ کہ جو حرام ہیں، ناجائز ہیں، ان کی تفصیل یا تو قرآن کریم نے بیان فرما دی ہے یا رسول کریم صلی اللہ علیہ وسلم نے اللہ تعالیٰ سے وحی پا کر ان کو ناجائز قرار دیا ہے، اور ان کے احکام تمہارے سامنے بیان کر دیا ہے. تو اب یہ کہا جا رہا ہے کہ وہ چیزیں جن کا کوئی ذکر نہیں ہے، نہ رسول کریم صلی اللہ، نہ قرآن کریم میں اور نہ رسول کریم صلی اللہ علیہ وسلم کی احادیث میں، تو وہ ایک بیچ میں ایک ایسا طویل دائرہ ہے کہ جس میں اللہ تعالیٰ نے کوئی حکم نہیں دیا تو وہ سب مباحات ہیں، اور ان کو تمہارے لیے استعمال کرنا جائز ہے جب تک کہ اس کی کوئی حرمت نہ آئے، یا قرآن میں نہ آ جائے یا رسول کریم صلی اللہ علیہ وسلم اس کو بیان نہ فرما دیں، وہ تمہارے لیے جائز ہے اور کھلا میدان ہے. اب تم اس کھلے میدان کے اندر अगर किसी बात के बारे में सवाल करोगे कि फला चीज़ जायज़ है कि नहीं है, फला काम दुरुस्त है या नहीं है, तो ये सवालात तुम्हें करने की ज़रूरत इसलिए नहीं कि अगर वो चीज़ बुरी होती, नाजायज़ होती, तो या कुरान करीम में आ गई होती या रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने बयान फरमा दी होती। अब तुम्हें उसकी खोज में पड़ने की क्या ज़रूरत है? और इस किस्म के सवालात बाज़ औक़ात ऐसे होते हैं कि उनका अगर जवाब आ जाए तो वो तुम्हें नुकसानदेह होगा। अब इसकी एक मिसाल तो यह है कि रसूल करीम सरवरे दो आलम सल्लल्लाहु अलैहि वसल्लम के अहद मुबारक में बाज़ सहाबे किराम ने इसी किस्म के कुछ सवालात किए थे, और उन सवालात के नतीजे में बाज़ लोगों को नुकसान भी पहुंचा। मसलन जब रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम तशरीफ़ फरमा थे तो एक साहब ने पूछा कि मेरा बाप कौन है। ये इसलिए पूछा कि उनके बारे में लोग ज़रा शकों को शुबहात में मुबतला रहते थे कि वाकई वो उस बाप के बेटे हैं जिसकी तरफ वो निस्बत करते हैं या नहीं। तो उन्होंने इस मौके को गनीमत समझकर रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम से पूछ लिया कि मेरे वालिद कौन है। अब अगरचे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उस वक्त उनका जवाब दे दिया, लेकिन अगर फ़र्ज़ करो वो जवाब ऐसा दे देते कि तुम जिस बाप की तरफ अपने आप को मंसूब करते हो वो तुम्हारा बाप नहीं है, हकीकी बाप नहीं है, तो क्या होता? लोगों में उनकी रुसवाई पक्की हो जाती। तो इस किस्म के सवालात करना, और एक बात रिवायतों में ये भी आया है कि किसी ने पूछा कि मेरा बाप कौन है, तो आपने उसके जो मारूफ बाप था उसके बजाय किसी और का नाम ले दिया और फिर उनकी रुसवाई हुई। तो एक तो इस किस्म के सवालात के जिनका जवाब आ जाने से एक इंसान की रुसवाई हो या उसकी वजह से कोई उसको तकलीफ़ पहुँचे, तो ये मुनासिब नहीं है कि अगर, इसीलिए कहा गया कि अगर तुम ऐसी बातों के सवाल ना करो कि अगर तुम पर वो जाहिर कर दी जाए तो तुम्हें नागवार हो। इसी तरह बाज़ मर्तबा एक हुक्म आया तो उसके बारे में बाज़ सहाबे किराम ने ऐसे सवालात किए कि जिसके नतीजे में रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने नागवारी का इजहार फरमाया। मसलन जब हज फ़र्ज़ हुआ तो कुरान करीम में लिल्लाहि अलन नास हज्जुल बैत मन इस्तता इलैहि सबीला के लोगों के ऊपर अल्लाह की तरफ से ये जिम्मेदारी है कि वो बैतुल्लाह का हज करें। वो लोग करें जिन जो बैतुल्लाह तक पहुंचने का की इस्तेआत रखते हों, हज करें, यह हुक्म आया था। अब इसमें यह बात नहीं थी कि हर साल हज करें। तो इसका सीधा सा अमल करने का तरीका यह था कि कम से कम उम्र में एक मरतबा कर ले आदमी, क्योंकि यहाँ कहीं कुरान ने यह नहीं कहा था कि हर साल करो। लेकिन एक सहाबी ने रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम से सवाल किया कि या रसूल अल्लाह, क्या हम जिंदगी भर में एक मरतबा हज कर लें तो काफ़ी है या हर साल हज करना होगा? तो आपने जवाब तो दे दिया और फरमाया कि सिर्फ़ एक मरतबा कर लेना काफ़ी है, लेकिन साथ ही उस पर नाराज़ी का इजहार फरमाया कि ये सवाल आपने क्यों किया जबकि अल्लाह ताला ने हर साल कहने का हुक्म नहीं दिया था। अब अगर फ़र्ज़ करो मैं इसके जवाब में ये कह देता कि हाँ हर साल फ़र्ज़ है, और अल्लाह ताला की तरफ से ये वही आ जाती कि हर साल फ़र्ज़ है, तो सारी उम्मत के लिए एक परेशानी का सबब होता कि हर साल फ़र्ज है और इंसान के लिए हर साल हज करना दुश्वार होता, तो ये सवाल भी उसी में दाखिल है कि ऐसी बातों का सवाल ना करो जो तुम पर जाहिर कर दी जाएं तो तुम्हें नुकसान हो या तुम्हें नागवार हो। इसी तरह बाज़ औक़ात यह होता था, क़ुरान करीम में कई जगह हुआ आया है कि जो कुफार थे वो रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम से तरह तरह के मौजज़ात का मुतालबा करते थे, कहते थे कि चश्मा आप निकाल दें और एक आपकी का बाग अचानक वजूद में आ जाए जिसमें खजूरें भी हों जिसमें अंगूर भी हों, और कोई कहते थे आप आसमान पर चढ़ के दिखाएं। इस तरह के मुख्तलिफ मुतालबात कुफार की तरफ से होते रहते थे कि फला मौजज़ा दिखाएं तो उससे हम ईमान ले आएंगे। इसका असर बाज़ औक़ात बाज़ सहाबा किराम पर यह होता था कि वो कहते थे कि मौजज़ा दिखाना तो कोई अल्लाह ताला की कुदरत ना अल्लाह ताला की कुदरत से बाहर है, ना रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम के लिए यह मुश्किल है कि आप उसके लिए दुआ कर दें अल्लाह ताला से और वो मौजज़ा दिखा दिया जाए, तो कम से कम इनका ये बार बार का जो इश्काल है वो ख़त्म हो जाए और ये ईमान ले आए। तो उसके ये जो सवालात किए जा रहे थे उनकी तरफ भी फिल जुमला इसमें बाज़ मुफस्सिरीन ने फरमाया कि इशारा है, इमाम राज़ी फरमाते हैं कि ये इससे मुराद यह है कि ये बार मुराद भी है कि ऐ मुसलमानों तुम इस फिक्र में न पड़ो कि जो मुतालबात काफिरों की तरफ से किए जा रहे हैं उन सब का सब सारे मुतालबात माने जाएं, उसके बारे में सवाल आप भी करो कि ये मौजज़ा दिखा दीजिए ताकि ये लोग मुसलमान हो जाएं। क्यों? इसलिए कि पिछली कौमों के अंदर भी ये सूरत हाल रही है, अल्लाह ताला की ये सुन्नत है कि जब कुफार की तरफ से ये कहा जाता है कि आप फलां मौजज़ा हमें दिखा दीजिए तो हम ईमान ले आएंगे। बारहा पिछली कौमों में ऐसा हुआ, लेकिन जब वो मौजज़ा दिखा दिया गया तो वो लोग फिर मुनकर हो गए। तो अल्लाह ताला की सुन्नत यह है कि जब उनका मुंह मांगा मौजज़ा उनको अता कर दिया जाए और फिर भी वो ईमान न लाएं तो उन पर इस दुनिया में आज़ाब आ जाता है। तो ये मुतालबा ये ख़ुद उनके हक़ में नुकसानदेह होता है। रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम से जो मुआजज़ात का मुतालबा किया जा रहा था वो कोई हक तलबी पर मबनी नहीं था। हुज़ूर अक़दस सल्लल्लाहु अलैहि वसल्लम के मौजज़ात खुद उनके सामने भी आ चुके थे, क़ुरान करीम बज़ात ख़ुद एक मौजज़ा था, लिहाजा ये मुतालबात गलत भी थे। लेकिन उससे ज़्यादा बात यह थी कि अगर ये मौजज़ात में से कोई मौजज़ा आपको दिखा दिया जाता और लोगों को दिखा दिया जाता लेकिन वो उस पर ईमान न लाते तो फिर अल्लाह ताला की सुन्नत के मुताबिक उनके ऊपर अजाब नाज़िल होता। इसलिए फरमाया गया कि ऐसी बातों का सवाल न करो कि अगर वो तुम पर जाहिर कर दी जाएं तो वो तुम्हारे लिए नुकसान दे। ये भी इसके मफहूम में दाखिल है। खुलासा यह है कि ऐसी बातें के जिनके बारे में कुरान और हदीस में कोई ज़िक्र नहीं आया और ये शरीयत का एक मज़बूत कायदा है कि असल अशिया में इबाहत है, यानी जब तक किसी चीज़ की हुरमत का या नाजायज़ होने का हुक्म कुरान में या हदीस में ना आ जाए उस वक्त तक उसको हलाल ही समझा जाएगा। इस मामले में खोद कुरेद में पढ़ना ये दुरुस्त नहीं है। फिर आगे अल्लाह ताला ने यह भी फरमा दिया कि इन तसअलू अनहा हीना युनज़्ज़िलुल कुरआन तुबदा लकुम, और अगर तुम उनके बारे में ऐसे वक्त सवालात करोगे جب قرآن نازل کیا جا رہا ہو تو وہ تم پر ظاہر کر دی جائیں گی، یعنی جب وحی نازل ہو رہی ہے، رسول کریم صلی اللہ علیہ وسلم تشریف فرما ہے اور آپ پر وحی نازل ہو رہی ہے، اور اس صورت میں آپ لوگ کوئی سوال کرتے ہیں اور اس کا جواب وحی کے ذریعے آ جاتا ہے تو آ جائے گا، اور وہ مسکوت عنہ، یعنی جو چیز کہ ابھی تک اس کے بارے میں کوئی واضح حکم نہیں تھا قرآن و حدیث میں، تو اب اس کے بارے میں وضاحت آ جائے گی. تو ہو سکتا ہے کہ یہ تمہارے فضول سوالات کی نتیجے میں اللہ تعالیٰ تم پر کوئی پابندی عائد کر دے. اب آپ نے سورہ بقرہ میں دیکھا کہ حضرت موسیٰ علیہ السلام نے اپنے قوم سے کہا تھا گائے ذبح کر دو. اب گائے کی کوئی تفصیل اس حکم میں نہیں تھی، لہذا کوئی بھی گائے وہ ذبح کر دیتے تو حکم کی تعمیل ہو جاتی. لیکن انہوں نے کہا جی ہمیں بتائیے کہ یہ گائے کیسی ہو، کیسی کتنی عمر کی ہو، اس کی صفات کیا کیا ہوں، اس کا رنگ کیسا ہو، وغیرہ وغیرہ. تو جوں جوں وہ سوالات کرتے گئے پابندیاں بڑھتی چلی گئیں، اور جیسا کہ سورہ بقرہ میں اس کی تفصیل گزری ہے. تو اس وقت چونکہ حضرت موسیٰ علیہ السلام پر وحی نازل ہو رہی تھی، تو وحی کے نزول کے زمانے میں انہوں نے ایسے سوالات کیے جو خود ان کے لیے تکلیف دہ ثابت ہوئے، اور اس کا نتیجہ یہ ہوا کہ وَذَبَحُوهَا وَمَا كَادُوا يَفْعَلُونَ. تو اللہ تعالیٰ فرما رہے ہیں کہ اگر ان کے بارے میں تم سوال کرو گے جبکہ قرآن نازل کیا جا رہا ہے تو تم پر وہ چیزیں واضح کر دی جائیں گی. اس آیت کی ایک تفسیر تو یہ ہے. دوسری تفسیر حضرت امام رازی رحمۃ اللہ علیہ نے یہ بیان فرمائی ہے، یعنی اس تفسیر کا امکان ظاہر کیا ہے کہ سوالات کی دو قسمیں ہوتی ہیں. ایک تو قسم وہ ہے جس کے بارے میں ابھی تک قرآن نے یا حدیث نے کوئی حکم ممانعت کا جاری نہیں کیا، اور آپ اس کے بارے میں سوال کر رہے ہیں کہ یہ جائز ہے یا ناجائز ہے. اس کے بارے میں تو نصیحت پہلی آیت میں پہلے جملے میں کر دی گئی کہ ایسی باتوں کا سوال نہ کرو جو تم پر اگر ظاہر کر دی جائیں تو تمہارے لیے خود نقصان دہ ہوں، ناگوار ہوں. دوسرے قسم کے سوالات ایسے ہوتے ہیں کہ قرآن نے ایک حکم بیان کر دیا اور اس کے بارے میں کوئی حکم آ گیا، لیکن اس حکم کی تشریح میں کچھ سوالات پیدا ہو رہے ہیں کہ مثلا یہ کہہ دیا گیا کہ چوری حرام ہے اور چوری کے اوپر ہاتھ کاٹے جائیں گے. اب یہ بات مذکور نہیں ہے کہ کتنی چوری پر کاٹے جائیں گے، ہاتھ کاٹے جائیں گے. اس کے بارے میں اگر سوال کرے کوئی کہ کتنی چوری پر کاٹیں گے، تو یہ ایک معقول سوال ہے. تو جب قرآن نازل ہو رہا ہے اور نازل ہو چکا کسی معاملے میں، اور اس کے بارے میں تم اس کا مطلب سمجھنے کے لیے، اس کی تشریح طلب کرنے کے لیے اگر تم کوئی سوال کرتے ہو، تو یہ سوال ناجائز نہیں ہے، برا نہیں ہے. خود رسول کریم صلی اللہ علیہ وسلم کا یہ ارشاد ہے کہ انما شفاء العی فی السؤال، جو آدمی ناواقف ہونے کی وجہ سے سرگرداں ہو اس کی شفا ہی سوال میں ہوتی ہے. تو یہ اس قسم کے جو سوالات ہیں جو قرآن کریم کی تشریح سے متعلق ہیں یا رسول کریم صلی اللہ علیہ وسلم کے کسی حکم کی تشریح سے متعلق ہیں، تو وہ برے نہیں ہیں، اور ان کا جواب اللہ تعالیٰ فراہم فرما دیتے ہیں، یا وحی مطلوع کے ذریعے جو قرآن کریم ہے، یا وحی غیر مطلوع کے ذریعے جو رسول کریم صلی اللہ علیہ وسلم کے ارشادات ہیں، ان کی طرف یہ اشارہ کیا جا رہا ہے. ان تسألوا عنها حين ينزل القرآن، اگر تم کچھ ایسے سوالات کرو جبکہ قرآن نازل ہو رہا ہے تو تم پر وہ ظاہر کر دیے جائیں گے. گویا پہلے جملے سے تو یہ एक गलतफहमी पैदा हो रही थी कि हर किस्म का सवाल ममनू है, तो उसको दूसरे जुमले में दूर कर दिया गया कि अगर तुम ऐसे सवालात करो कि जो क़ुरान करीम की तशरीह से मुतालिक है, क़ुरान करीम उनके बारे में नाजिल हो चुका या रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने उसके बारे में कोई बात बयान फरमा दी और उसकी कोई तशरीह तुम चाह रहे हो उसकी वजह से करो, तो फिर तुम पर वो जाहिर कर दी जाएगी। बहरहाल इस मफहूम का भी इसमें एहतमाल मौजूद है, और ये बात वैसे भी काबिल ज़िक्र थी कि हर किस्म का सवाल मना नहीं होता। वो फजूल सवाल मना होता है कि जिसका ना तो दुनियावी दुनिया में ना आखरत में किसी अमली ज़िंदगी से कोई ताल्लुक़ नहीं है। यह सवाल कि मेरा बाप कौन था, तो ऐसे सवालात तो बेशक मना है। ऐसे सवालात भी मना है जिसके नतीजे में कोई जवाब आए तो तुम्हारे ऊपर तंगी पेश आ जाए, जबकि कुरान नाजिल हो रहा है। लेकिन ऐसे सवालात के जिनका मकसद दीन की कोई बात समझना हो जो समझ में नहीं आ रही, तो उसमें तो सवाल करना न सिर्फ ये कि दुरुस्त है बल्कि वाजिब है कि जब तक ये समझ में ना आ जाए तो आदमी उस पर अमल नहीं कर सकता। बहरहाल अल्लाह ताला फरमाते हैं अफल्लाहु अन्हा, यानी पीछे जो आप लोगों ने सवालात किए जो सवालात करने मुनासिब नहीं थे, उनसे अल्लाह तबारक व ताला ने दरगुजर फरमाया, पिछली बातें माफ़ कर दी। वल्लाहु गफूरुन हलीम, और अल्लाह तबारक व ताला बहुत बख्शने वाला भी है और बुर्दबार भी है। अल्लाह तबारक व ताला ने अपनी मगफरत के अपने गफ्फारियत का मुजाहरा इस तरह किया है कि तुम लोगों से जो गलती हुई थी उसको माफ़ कर दिया। और हलीम है यानी बुर्दबार है। हलीम होने के माना यह है कि वो जल्दी में किसी बात से मुतासिर होकर कोई सज़ा का फ़ैसला नहीं कर लेता, बल्कि अपने तहम्मुल की बुनियाद पर, अपनी बुर्दबारी की बुनियाद पर वो बाज़ औक़ात अपने फ़ैसले को कुछ मुअख्खर कर देता है ताकि लोगों को इस्लाह का मौका मिल जाए। तो बहुत बख्शने वाला भी है और तहम्मुल वाला भी है, बुर्दबारी वाला है, और इसी बुर्दबारी के नतीजे में अल्लाह तबारक व ताला अगर तुम्हारे किसी नाजायज़ काम पर दुनिया में सज़ा न दे तो धोखे में ना पड़ जाना कि आगे भी कोई अजाब नहीं होगा, सज़ा नहीं होगी, क्योंकि अल्लाह ताला हलीम है। तो बाज़ औक़ात फ़ौरन सज़ा नहीं देता बल्कि बाद में देता है, लिहाजा अगर तुम्हें किसी गुनाह के ऊपर फौरी तौर से सज़ा दुनिया में ना मिले तो कहीं इस पर मगरूर ना हो जाना कि हमारा ये काम दुरुस्त था और आइंदा भी हम करते रहेंगे, क्योंकि अल्लाह ताला की पकड़ किसी वक्त भी आ सकती है और वो बुर्दबारी की वजह से सज़ा को मुअख्खर कर सकता है। फिर फरमाया कद सअलहा क़ौमुन मिन क़ब्लिकुम ثم أصبحوا بها كافرين, ऐसी बातें तुमसे पहले एक कौम ने भी तलब की थी फिर उससे मुनकर हो गए, जब जवाब आया तो उससे मुनकर हो गए। इसमें भी दोनों किस्म के एहतमालात हैं, बल्कि यूँ कह लो कि दोनों बातें शामिल हैं। एक तो उस किस्म के सवालात जो उस दायरे में किए गए जो अल्लाह ताला ने जिसमें कोई हुक्म नाजिल नहीं किया था, जैसे हज़रत मूसा अलैहिस्सलाम की कौम ने गाय की ज़बह करने के सिलसिले में जो सवालात किए जिसका भी मैंने ज़िक्र किया था सूरह बकरा में है, तो उसमें उन्होंने ये सवालात किए कि वो गाय कैसी हो, कितनी उम्र की हो, और कैसे उसका रंग हो वगैरह वगैरह। हालांकि ये सवालात जो थे ये बगैर ज़रूरी थे, उसके बगैर भी गाय ज़बह की जा सकती थी। ثم اصبحوا بها کافرین، پھر وہ اس سے اس کے بارے میں ناشکری میں مبتلا ہوئے۔ ناشکری میں کیا مبتلا ہوئے کہ جیسا قرآن نے کہا ہے فذبحوا وما کادوا یفعلون، اب پریشان ہو گئے کہ بھئی ایسی خاص گائے جو نہ اس میں اس کی عمر زیادہ ہو نہ کم ہو، نہ اس کے اوپر کوئی داغ ہو اور زرد رنگ کی ہو پیلی ہو، اور غلط اتنے ساری قیدوں کے ساتھ جب تلاش کرنی شروع کی تو اس میں ان کو یقیناً تکلیف ہوئی، اور اس کی وجہ سے انہوں نے کچھ ناشکری کے کلمات بھی کہے ہوں تو کچھ بعید نہیں۔ تو ایک تو اس سے اس طرف بھی اشارہ ہے، دوسرا اشارہ اس طرف ہے جو میں نے ابھی عرض کیا تھا کہ پچھلے قوموں کے لوگ معجزات مانگتے تھے اللہ تبارک و تعالیٰ سے، اور معجزات مانگ کر جب معجزہ دے دیا جاتا تھا تو اس کے باوجود وہ کافر رہتے تھے تو عذاب آتا تھا۔ تو اس کو کہا جا رہا ہے کہ بہت سی چیزیں مانگی تم سے پہلے لوگوں نے، پھر اس سے منکر ہو گئے۔ یہاں یہ بات بھی قابل ذکر ہے، خاص طور سے اہل علم کے لیے قابل غور ہے، کہ جو پہلا جملہ تھا جس میں فضول سوال سے منع کرنے کا ذکر تھا، تو وہاں یہ کہا گیا تھا کہ لا تسألوا عن اشیاء، عن کے ساتھ کہا گیا تھا، ایسی چیزوں کے بارے میں مت پوچھو۔ اور یہاں قد سألھا یہاں بغیر عن کے ہے، عربی زبان کے لحاظ سے دونوں میں فرق ہوتا ہے۔ جب ساتھ میں عن آ رہا ہو تو اس کے معنی ہوتے ہیں کسی چیز کے بارے میں سوال کرنا، یعنی کسی چیز کے بارے میں یہ پوچھنا کہ یہ کیسی ہے، اس کی صفات کیا ہیں، یہ عن کے ساتھ کہا جاتا ہے، اس کو اردو میں پوچھنا ہی کہیں گے کہ ایسی چیزوں کے بارے میں مت پوچھو۔ اور جب عن نہ ہو تو پھر اس کے معنی ہوتے ہیں مانگنے کے، سألھا یہاں پر بغیر عن کے ہے، تو کچھ قوم نے مانگا تھا تم سے پہلے، تو اس سے اس احتمال کی تائید ہوتی ہے کہ اس سے اشارہ ان معجزات کی طرف ہے جو پچھلی قوموں نے مانگے تھے کہ ایسا معجزہ ہمیں لا کر دکھاؤ، اور پھر جب آ گیا تو پھر بھی انہوں نے اپنے وعدے کو پورا نہیں کیا اور کافر رہے۔ تو اس سے بھی اس احتمال کی تائید ہوتی ہے، اگرچہ یہ فرق جو میں نے بیان کیا ہے یہ فرق لغوی اعتبار سے ہے، اور بعض اوقات عن اور بغیر عن دونوں کو ایک ہی قسم کے معنی میں بھی استعمال کر لیا جاتا ہے، لہٰذا اس کا جو ظاہری مفہوم سیاق سے سمجھ میں آ رہا ہے کہ کچھ قوم نے ایسی باتوں کے بارے میں پوچھا تھا، تو وہ معنی بھی یہاں پر بن سکتے ہیں، اور اس میں بھی عربیت کے لحاظ سے کوئی اشکال نہیں ہے۔ آگے باری تعالیٰ نے فرمایا ما جعل اللہ من بحیرۃ ولا سائبۃ ولا وصیلۃ ولا حام، یہ آیت اس لیے اس موقع پر بظاہر لائی گئی ہے کہ یہ کہا گیا تھا کہ بھائی جن چیزوں کو اللہ تعالیٰ نے حرام نہیں کیا تو ان کے بارے میں سوال کر کے کیوں اپنے آپ کو تنگی میں ڈالتے ہو۔ تو یہی معاملہ مشرکین مکہ نے کر رکھا تھا، مشرکین عرب نے کر رکھا تھا کہ جن چیزوں کو اللہ تعالیٰ نے حرام نہیں کیا ان کو اپنے اوپر خامخواہ حرام کر لیا تھا۔ کچھ جانور تھے جن کو وہ بتوں کے پرستش کی وجہ سے اپنے اوپر انہوں نے हराम कर रखे थे, उनमें से चार किस्म के जानवरों का यहाँ जिक्र अल्लाह ताला ने फरमाया है, बहीरा, साइबा, बसीला और हाम। बहीरा उस जानवर को कहा जाता था कि उसका जो दूध निकलता था उसको बुतों के नाम पर वक्फ कर देते थे और उस दूध को किसी के लिए भी पीना जायज़ नहीं समझते थे, हालांकि दूध एक हलाल चीज़ है और अल्लाह ताला ने कहीं ये नहीं कहा कि तुम उसको अपने ऊपर हराम कर लो, लेकिन बुत परस्ती के शौक़ में बुतों के नाम पर वो दूध उसका हराम कर लिया जाता था, उसको बहीरा कहते थे। साहिबा वो जानवर होता था कि बुतों के नाम पर उसको सांड की तरह छोड़ दिया जाता था। छोड़ने का माना यह है कि बस ये अब बुतों के नाम पर वक्फ हो गया है, अब न कोई इसको पकड़ सकता है, न इससे दूध निकाल सकता है, न इसको ज़बह कर सकता है, ये आज़ाद फिरेगा। इसी तरह हामी उस ऊँट को कहते थे जो एक ख़ास अदद से जुफ्ती कर चुका हो, यानी कई बच्चे उसने पैदा कर लिए हैं, उसकी गिनती मुकर्रर कर लेते थे कि इतनी गिनती जब अगर हो जाएगी इसके बच्चों की तो उसको भी हम बुतों के नाम पर छोड़ देंगे। बहीरा आम तौर पर गाय बकरी में होता था और हाम जो है वो ऊँट होता था। वसीला उस जानवर को कहते थे जो ऊँटनी होती थी और अगर वो मुसलसल मादा बच्चे ही पैदा करती रहे, कोई नर पैदा ना हो, तो उसको भी भूतों के नाम पर छोड़ देते थे, उसको वसीला कहते थे। तो एक तरफ तो ये शिर्क का एक शोबा था कि बुतों के नाम पर ही उन्होंने छोड़ा हुआ था, और दूसरी तरफ ये अपनी तरफ से एक चीज़ को हराम कर लेना था जो इनके लिए हर किस जायज़ नहीं था। हराम करना या हलाल करना ये अल्लाह ताला का काम है, कोई बंदा अपनी तरफ से इसको हराम कर ले तो ये हराम नहीं होता। तो दो खराबियाँ थीं, बुतों की तरफ बुतों के नाम पर वक्फ करना और फिर एक जायज़ चीज़ को हराम करार देना। तो बारी ताला फरमाते हैं अल्लाह ताला ने तो कोई ना वसीला बनाया है, बहीरा बनाया है, अल्लाह ने किसी जानवर को ना बहीरा बनाना तय किया है, मा जहालल्लाहु मिन बहीरतिन वला साइबतिन, ना साइबा बनाया है, वला वसीलतिन ना वसीला बनाया है, वला हाम और ना हामी बनाया है। वलाकिन लदीन कफर यफ्तरून अलल्लाहिल कज़िब, लेकिन जिन लोगों ने कुफर अपनाया हुआ है वो अल्लाह पर झूठ बांधते हैं, व अक्सरहुम ला याकिलून, और उनमें से अक्सर ऐसे हैं कि जिनको सही समझ नहीं है। वाखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन। www.darsquran.com